तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार जुलाई 12, 2026। विषय संस्कार स्वर्णपात मिका। परमप्रभुले तिमीहरूलाई उहाँ के चाहनुहुन्छ त्यो बताउनु भएको छ। मानिसहरूसँग तिमी साँचो बन, अरूसँग प्रेम गर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस। उत्तरदायी पढाइ हिब्रू। प्रधान पूजाहारीको रूपमा ख्रिष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ, जुन कुरा आज हामी सिक्छ। तर उहाँले अरू पूजाहारीहरूले गरे जे पालमा आराधना गर्नुहुन्न, उनको आराधना स्थान पालभन्दा राम्रो र पक्का छ, जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको हुन। ख्रिष्ट महापवित्र स्थानमा सधैँको लागि एकैपल्ट पस्नुभयो। उहाँ महापवित्र स्थानमा आफ्नै रगत लिएर पस्नुभयो। बाख्रा र बहरहरूको रगत हुन ख्रिष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुटकारा दिलाउनु भयो। अशुद्ध मानिसहरूलाई बाख्राको र बहरेको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारीरिक रूपले मात्र शुद्ध हुन्थ्यो। यसकारण ख्रिस्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्न सक्छ। ख्रिस्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो हृदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ, जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौ। ख्रिस्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनुहुन्छ, जसमा कि परमेश्वरले बोलाउनु भएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन्। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैँको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रिस्टले आफ्नो प्राण दिनुभयो, र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउन सक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न ख्रिस्टले आफ्नो प्राण दिनुभयो। पाठ शिरमन बाइबलबाट मत्ती। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। मत्ती। येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, धन्य अरूप्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। मत्ती। त्यो समय येशु विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो। येशुका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू बोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे। फसिहीहरूले यो देखेर तिनीहरूले येशुलाई भने, हेर्नुहोस्, तपाईँको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, दाउदले आफै र आफूसँगका मानिसहरू भोगाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? दव परमेश्वरको घरमा गए। दव र तिनका साथीहरूले परमेश्वरलाई चढाएको रोटी खाए। दव र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो। अनि तिमीहरूले मोसाको व्यवस्थामा यो पनि निश्चय नै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पुजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पुजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिँदैन। म तिमीहरूलाई भन्दछु, यहाँ मन्दिर भन्दा ठुलो केही छ। धर्मशास्त्रमा भनिएको छ, म पशुहरूको बलिदान चाहन्न, म मानिसहरूमा दया चाहन्छु। वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ। मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो। येशु त्यहाँबाट हिँड्नुभयो अनि तिनीहरूको सभाघरमा जानुभयो। उहाँले सभाघरमा एउटा सुकेर चौरिएको हात भएको मानिसलाई देख्नुभयो। केही यहुदीहरू येशुलाई दोष लगाउनलाई निहु खोजिरहेका थिए अनि तिनीहरूले उहाँलाई सोधे, के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ? उहाँले भन्नुभयो, यदि तिमीहरू मध्ये कसैको एउटा भेडा छ त्यो विश्रामको दिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? एउटा मानिस भेडा भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ। तब उहाँले त्यस बुढी हात भएको मानिसलाई भन्नुभयो, मलाई तिम्रो हात हेर्न दे। त्यसले यसो भएतिर हात थियो अनि उसको हात त्यो अर्को हात जस्तै निको भयो। मर्कुस। अनि येशूले गालिलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनुभयो। येशूद्वारा एकजना रोगी निको भयो, एकजना कुष्ठरोग लागेको मानिस येशू कहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, तपाईँमा त्यस्तो शक्ति छ, यदि तपाईँले चाहनुभयो भने म निको हुन सक्छु। येशूलाई त्यस मानिसप्रति दया लाग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, म तिमीलाई निको पार्न चाहन्छु। त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो अनि त्यो निको भयो। लुगा। अनि हेर, एकजना वकिल खडा भए र उहाँलाई प्रलोभनमा पारे, गुरु अनन्त जीवनको उत्तराधिकारी हुन म के गरौ? उहाँले उसलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ, तपाईँ कसरी पढ्नुहुन्छ? अनि उहाँले जवाफ दिनुभयो, तपाईँले परमप्रभुको आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले र आफ्नो सारा दिमागले प्रेम गर्नुहुनेछ र तिम्रो छिमेकी तिमीलाई जस्तै। अनि उहाँले उसलाई भन्नुभयो, तिमीले ठिक जवाफ दियो, यसो गर र तिमी बाँच्नेछौ। तर उसले आफूलाई धर्मी ठहराउन इच्छुक भएर येशूलाई भन्यो, अनि मेरो छिमेकीको हो? येशूले जवाफ दिनुभयो, एउटा मानिस यरुसलेमबाट यरिहोमा गयो र चोरहरूको बिचमा पर्यो, जसले उसको लुगा खोसे र उसलाई घाइते बनायो र उसलाई आधा मरेर छोड्यो। अनि संयोगवश त्यहाँ एकजना पूजाहारी त्यही बाटोबाट ओर्लिए र उसलाई देखेर अर्को छेउबाट गयो। अनि त्यसै गरी एकजना लेबी, जब उहाँ त्यस ठाउँमा हुनुहुन्थ्यो, आएर उहाँलाई हेरे र अर्को छेउबाट गए। तर एकजना सामरी यात्रा गर्दै गर्दा ऊ जहाँ थियो त्यहाँ आयो। र उसलाई देखेर उसलाई दया लाग्यो। अनि उहाँ कहाँ गए र तेल र दाग मध्य खन्याएर उसको घाउहरू बाँधे र उसलाई आफ्नै पशुमा राखे र एउटा सरायमा ल्याए र उसको हेरचाह गरे। अनि भोलिपल्ट जब उहाँ जानुभयो, उहाँले दुई पैसा निकालेर होस्टलाई दिनुभयो र उहाँलाई भन्नुभयो उसको हेरचाह गर्नुहोस्। अनि तिमीले जे धेरै खर्च गर्छौ म फेरि आउनेछु, म तिमीलाई फिर्ता गर्नेछु। चोरहरू माझ परेको मानिसको छिमेकी यी दिन मध्ये हो। अनि उहाँले भन्नुभयो उहाँलाई दया देखाउने। तब येशूले उसलाई भन्नुभयो, जाऊ र तिमी पनि त्यस्तै गर। मत्ती अखमिरी रोटीको पहिले दिन चेलाहरू येशू कहाँ आए। चेलाहरूले भने, निस्तार झारको भोजन गर्न हामी तपाईँलाई तयार पारिदिन्छ। हामीले कहाँ खान तयार गरेका तपाईँ चाहनुहुन्छ? येशूले भन्नुभयो, सहरतिर जाऊ, मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरुले यसो भन्नुभएको छ भनेर भन। मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार झारको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु। चेलाहरूले येशूको आज्ञा अनुसार सबै काम गरिदिए। तिनीहरूले निस्तार झारको भोज तयार पारे। जब साँझ भयो, येशू आफ्ना चेलाहरू साथ खानामा बस्नु भएको थियो। खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो र भन्नुभयो, यो रोटीहरू लियो र खाओ, यो रोटी नै मेरो शरीर हो। त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, तिमीहरू प्रत्येकले यसबाट पियो, यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूका लागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ। रुमी। यसैले दाजुभाइहरू र दिदी बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठुलो दया देखाउनुभयो, यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर, तर विचारको नयाँ बाटो अपनाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मनपर्छ र सम्पूर्णता के हो, आफै परमेश्वरको इच्छा पत्तो लाउन सहमत हुनेछ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। सबै भक्तिको सार भनेको दिव्य प्रेमको प्रतिबिम्ब र प्रदर्शन हो, रोग निको पार्ने र पापलाई नष्ट गर्ने। हाम्रा गुरुले भन्नुभयो, यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालना गर। हाम्रा गुरुका आज्ञाहरू पालना गर्नु र उहाँको उदाहरण पछ्याउने उहाँप्रति हाम्रो उचित ऋण हो र उहाँले गर्नुभएको सबै कामको लागि हाम्रो कृतज्ञताको एक मात्र योग्य प्रमाण हो। पाप र रोगमाथि आफ्नो नियन्त्रण प्रदर्शन गरे तापनि महान गुरुले अरूलाई आफ्नो धार्मिकताको आवश्यक प्रमाण दिनबाट कुनै पनि हालतमा मुक्त गर्नु भएन। उहाँले तिनीहरूको मार्गदर्शनको लागि काम गर्नुभयो। ताकि तिनीहरूले यो शक्ति उहाँले जस्तै प्रदर्शन गर्न सकुन् र यसको दिव्य सिद्धान्त बुझ्न सकुन्। गुरुमा निहित विश्वास र हामीले उहाँलाई प्रदान गर्न सक्ने सबै भावनात्मक प्रेमले हामीलाई कहिले पनि उहाँको अनुकरण गर्ने बनाउने छैन। हामीले पनि त्यसै गर्नुपर्छ, अन्यथा हामी हाम्रा गुरुले हामीलाई प्रदान गर्न काम गरेका र दुःख भोगेका महान आशीर्वादहरूलाई सुधार गरिरहेका छैनौ। येशूले एकै पटकमा 70 जना चेलाहरूलाई पठाउनुभयो, तर केवल 11 जनाले मात्र एक मनमोहक ऐतिहासिक रेकर्ड छोडे। परम्पराले उहाँलाई 200 वा 300 अन्य चेलाहरू भनेर श्रेय दिन्छ जसले कुनै नाम छोडेका छैनन्। धेरैलाई बोलाइएको छ तर थोरैलाई छानिएको छ। तिनीहरू अनुग्रहबाट टाढा गए किनभने तिनीहरूले कहिले आफ्नो गुरुको निर्देशनलाई साँच्चै बुझेनन्। येशूले सिकाउनु भएछ, इसाई धर्म कुनै धर्म समारोहको प्रणाली न त धार्मिक यहोवाबाट प्राप्त विशेष उपहार थियो, तर यो ईश्वरीय प्रेमको प्रदर्शन थियो। त्रुटिलाई हटाउँदै र बिरामीहरूलाई निको पार्दै केवल ख्रीष्ट वा सत्यको नाममा मात्र होइन, तर सत्यको प्रदर्शनमा जस्तै ईश्वरीय प्रकाशको चक्रमा हुनुपर्छ। आफ्नो मानव जीवनको विशालता मार्फत उहाँले दिव्य जीवन प्रदर्शन गर्नुभयो। आफ्नो शुद्ध स्नेहको आयामबाट उहाँले प्रेमलाई परिभाषित गर्नुभयो। आफ्नो दिव्य आज्ञाको साक्षीमा उहाँले जीवन सत्य र प्रेमले बिरामी र पापीहरूलाई निको पार्छ र मन मार्फत मृत्युमाथि विजय प्राप्त गर्छ भन्ने प्रमाण प्रस्तुत गर्नुभयो, न कि कुनै कुराको। यो उहाँले दिव्य प्रेमको प्रस्ताव गर्न सक्ने सर्वोच्च प्रमाण थियो। उहाँको उत्कृष्ट उदाहरण हामी सबैको मुक्तिको लागि थियो, तर उहाँले गर्नुभएका र अरूलाई गर्न सिकाउनुभएका कामहरू गरेर मात्र निको पार्ने उहाँको उद्देश्य स्वास्थ्य पुनर्स्थापित गर्नु मात्र थिएन, तर उहाँको ईश्वरीय सिद्धान्त प्रदर्शन गर्नु पनि थियो। उहाँले भन्नुभएको र गर्नुभएको सबै कुरामा उहाँ परमेश्वरबाट सत्य र प्रेमबाट प्रेरित हुनुहुन्थ्यो। उहाँको उत्कृष्ट उदाहरण हामी सबैको मुक्तिको लागि थियो, तर उहाँले गर्नुभएका र अरूलाई गर्न सिकाउनुभएका कामहरू गरेर मात्र निको पार्ने उहाँको उद्देश्य स्वास्थ्य पुनर्स्थापित गर्नु मात्र थिएन, तर उहाँको ईश्वरीय सिद्धान्त प्रदर्शन गर्नु पनि थियो। उहाँले भन्नुभएको र गर्नुभएको सबै कुरामा उहाँ परमेश्वरबाट सत्य र प्रेमबाट प्रेरित हुनुहुन्थ्यो। प्रेरित याकुबले भने, तिम्रा कामहरू बिना मलाई तिम्रो विश्वास देखाऊ र म तिमीलाई मेरो कामहरूद्वारा मेरो विश्वास देखाउनेछु। जीवन परमेश्वर आत्मा हो भन्ने बुझाइले जीवनको मृत्युहीन वास्तविकता, यसको सर्वशक्तिमानता र अमरतामा हाम्रो विश्वासलाई बलियो बनाएर हाम्रो दिन नभ्याउँछ। यो विश्वास बुझिएको सिद्धान्तमा निर्भर गर्दछ। यो सिद्धान्तले बिरामीहरूलाई निको पार्छ र चिजहरूको स्थायी र सामञ्जस्यपूर्ण चरणहरू बाहिर ल्याउँछ। हाम्रो शिक्षाको परिणाम तिनीहरूको पर्याप्त पुष्टिकरण हो। जब तिनीहरू खाँदै थिए, येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभयो र भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, लियो खाओ, यो मेरो शरीर हो। अनि उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो र तिनीहरूलाई दिनुभयो, तिमीहरू सबैले यसबाट पियो। यदि संस्कार रोटी र दाख मध्येको प्रयोगमा सीमित छ भने वास्तविक अर्थ आध्यात्मिक रूपमा हराएको छ। चेलाहरूले खाना खाएका थिए, तैपनि येशूले प्रार्थना गर्नुभयो र तिनीहरूलाई रोटी दिनुभयो। यो शाब्दिक अर्थमा मूर्खतापूर्ण हुने थियो, तर यसको आध्यात्मिक अर्थमा यो प्राकृतिक र सुन्दर थियो। येशूले प्रार्थना गर्नुभयो, उहाँले आफ्नो हृदयलाई उज्यालो आध्यात्मिक दृष्टिकोणले ताजा गर्न भौतिक इन्द्रियहरूबाट अलग हुनुभयो। हाम्रो बप्तिस्मा सबै त्रुटिबाट शुद्धिकरण हो। हाम्रो चर्च ईश्वरीय सिद्धान्त प्रेममा निर्मित छ। हामी आत्माबाट नवजात शिशु भएकाले मात्र यस चर्चसँग एकताबद्ध हुन सक्छौँ। जब हामी प्रेमको फलहरू निकालेर सत्य हो भन्ने जीवन र सत्य हो जुन जीवन हो भन्ने कुरामा पुग्छौँ, अर्थात् त्रुटिलाई हटाएर र बिरामीहरूलाई निको पारेर, हाम्रो युकेरिस्ट एक परमेश्वरसँगको आध्यात्मिक सम्बन्ध हो। हाम्रो रोटी जो स्वर्गबाट अवरन्छ सत्य हो। हाम्रो कचौरा क्रुस हो। हाम्रो मदिरा प्रेमको प्रेरणा हो जुन हाम्रा गुरुले पियाउनुभयो र आफ्ना अनुयायीहरूलाई प्रशंसा गर्नुभयो। क्रिस्टियनहरू, के तपाईँ उहाँको कचौरा पिउनुहुन्छ? के तपाईँले नयाँ करारको रगत परमेश्वरको नयाँ र उच्च सम्झमा उपस्थित हुने सतावटहरू साझा गर्नुभएको छ? यदि होइन भने के तपाईँ भन्न सक्नुहुन्छ कि तपाईँले येशूलाई उहाँको कचौरामा सम्झनु भएको छ? कि येशूको सम्झनामा रोटी खाने र दाख मध्य पिउने सबै साँचे उहाँको कचौरा पिउन्, उहाँको क्रुस लिन र ख्रिष्ट सिद्धान्तको लागि सबै छोड्न इच्छुक छन्? त्यसो भए यो प्रेरणालाई किन मृत संस्कारको रूपमा श्रेय दिनुहुन्छ? त्रुटिलाई हटाएर र शरीरलाई पवित्र परमेश्वरलाई स्वीकार्य बनाएर सत्य बुझाइमा आएको छ भनेर देखाउनुको सट्टा, यदि ख्रिष्ट सत्य हामी कहाँ प्रदर्शनमा आउनुभएको छ भने अरू कुनै स्मरण आवश्यक छैन। किनकि प्रदर्शन इम्मानुएल वा परमेश्वर हामीसँग हुनुहुन्छ, र यदि एक मित्र हामीसँग छ भने हामीलाई त्यो मित्रको सम्झना किन चाहिन्छ? यदि संस्कारमा भाग लिने सबैले साँच्चै येशूको पीडाको सम्झना गरेका भए र उहाँको कचौरा पिए भने तिनीहरूले संसारमा क्रान्ति ल्याउने थिए। यदि भौतिक प्रतीकहरू मार्फत उहाँको सम्झना खोज्ने सबैले क्रुस उठाउँछन्, बिरामीहरूलाई निको पार्छन्, दुष्टताहरू हटाउँछन् र गरिबहरूलाई ख्रिष्ट वा सत्यको प्रचार गर्छन् भन्ने ग्रहणशील विचार तिनीहरूले सहस्राब्दि ल्याउनेछन्। मेरो थकित आशाले त्यो खुसीको दिनलाई साकार पार्ने प्रयास गर्छ जब मानिसले ख्रिष्टको विज्ञानलाई चिन्नेछ र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नेछ। जब उसले परमेश्वरको सर्वशक्तिमानता र दिव्य प्रेमको उपचार शक्तिलाई मानव जातिको लागि गरेको र गरिरहेको कुरामा महसुस गर्नेछ। प्रतिज्ञाहरू पूरा हुनेछन्। दिव्य उपचारको पुनरुत्थानको समय सदैवभरि छ, र जसले आफ्नो पार्थिव सबै दिव्य विज्ञानको वेदीमा राख्छ उसले अहिले ख्रिष्टको कचौरा पिउनेछ र यसै उपचारको आत्मा र शक्तिले भरिएको छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।